صفحہ نمبر 430، ہماری ملاقات تقریباً 2 گھنٹے تک جاری رہی۔ اپنے کام کے حوالے سے انہوں نے کوئی بلند بانگ دعوے کیے بغیر اپنے طریقہ کار پر بڑی فصاحت اور انکساری سے جو روشنی ڈالی، میرے لیے وہ کاروباری دنیا میں ایک نئے اور انچھوتے انداز کا فلسفہ تھا۔ ان کی گفتگو سے میں نے جو تاثر لیا وہ کچھ یوں تھا، بینک ہو یا فیکٹری، کاروباری ادارے ہوں یا کمپنیاں، ان میں سرمایہ کاری کا بنیادی مقصد منافع کمانا ہوتا ہے۔ منافع کی کمی بیشی اس ادارے کی کامیابی یا ناکامی کا واحد پیمانہ سمجھا جاتا ہے، لیکن یہ پیمانہ صحیح نہیں۔ کامیابی کا اصل راز اس امر کے ساتھ وابستہ ہے کہ ادارے کے انتظامی اور انصرامی امور کے افراد مادی سرمایہ میں اخلاقی سرمایہ کس تناسب سے ملاتے ہیں۔ اگر یہ تناسب صحیح ہو تو انصرام میں مادی اور اخلاقی اقتدار کا امتزاج ایک سچی کامیابی کو جنم دیتا ہے۔ مینیجر کا کمال یہ ہے کہ وہ اپنے ساتھ کام کرنے والوں کی نفسیات میں پوری طرح گھل مل جائے اور ان کی نفسیات کو خود اپنی ذات کے ساتھ ہم آہنگ کر لے۔ اس عمل سے مینیجر اور اس کے رفقا الگ الگ فرد نہیں رہتے، بلکہ ہر ایک کو اپنی اپنی جگہ ایک ادارہ بن جاتا ہے۔ اس کی وجہ سے انصرامی انتظامیہ کا بالا دست گورننگ بورڈ صرف بورڈ کی حد تک چار دیواری میں مقید نہیں رہتا، بلکہ سارے کا سارا بورڈ ہر سطح پر ایک فعال رکن کی شکل اختیار کر لیتا ہے۔ اس عمل سے اختیارات کی مرکزیت ٹکڑے ٹکڑے ہو کر ہر سطح پر اختیارات کا خود اپنا مرکز بن جاتی ہے۔ اس بندوبست کی کامیابی لا مرکزیت ہے۔ مینیجر میں محض فہم ہی نہیں بلکہ فراست کا بھی ہمروز ہونا لازمی ہے۔ اگر اس کی فراست حالیہ ماحول اور مقصد کہ محدود دائرے سے نکل کر آگے پھیل جائے تو مستقبل کے امکانات کے علاوہ زندگی کا اعلیٰ مقصد بھی اسے عیاں ہونے لگتا ہے۔ اس محدود مقصد اور لامحدود امکانات میں حقیقت پسندانہ توازن بھی قائم برقرار رہتا ہے۔ وہ مینیجر ناکام ہے جو اپنے سے بہتر اپنا جانشین تیار نہیں کرتا۔ صرف مالی منافع کمانا کافی نہیں، اس کے ساتھ روحانی منافع کمانا بھی ضروری ہے۔ روحانی منافع صرف اس صورت میں وجود میں آتا ہے جب ہم سچائی سے یہ کہہ سکیں کہ ہم نے اپنی جانب سے دیا تو زیادہ ہے اور دوسروں سے حاصل کم کیا ہے۔ روحانی منافع عجز و انکساری کو فروغ دیتا ہے اور دل میں دوسروں کو دینے کی امنگ ابھارتا ہے۔ دینا ذات کی ایک صفت ہے، اس صفت کو اپنانے سے قلب، ضمیر اور روح میں ایک عجیب سا نور جگمگانے لگتا ہے۔ دوسروں کو دینے کا رستہ کشادہ کرنے کی ذمہ داری BCCI فاؤنڈیشن کا دائرہ کار میں شامل ہے۔ فاؤنڈیشن کے ذریعے تمام انواع اقسام کے فلاحی ادارے چل رہے ہیں، کہیں پر ہسپتال، کہیں محروم اور نادار بچوں کے لیے اعلیٰ اسکول، کہیں ایسی کمیٹیاں جو بیمار یا مزدور یا محروم ادیبوں، فنکاروں اور کھیل کے میدان میں نام پیدا کرنے والے کھلاڑیوں کے خاندانوں یا پسماندگان کے لیے طرح طرح کے مالی امداد فراہم کرتی ہے۔ جس ملک میں بینک کی برانچ جس قدر منافع کماتی ہے، اس کا ایک مقررہ حصہ اسی ملک کے اسی طرح کے فلاحی اداروں پر ضرور صرف کیا جاتا ہے۔ اس کے علاوہ بینک کے 11,000 ملازمین کو ہر برس پورے سال کی تنخواہ کی 2.5 سے 3.5% تک اضافی رقم بھی اس شرط پر ادا کی جاتی ہے کہ وہ اسے اپنی ذات پر خرچ نہیں کریں گے بلکہ دوسروں کے کام میں لائیں گے۔ کوئی ملازم اس کو کس حد تک پورا کرتا ہے، اس کے بارے میں کچھ نہیں کی جاتی۔ یہ معاملہ ہر شخص کے اپنے ضمیر اور اعتماد پر چھوڑ دیا جاتا ہے تاکہ بینک کے دوسرے ملازمین کو دینے کی عادت ڈالنے کی ترغیب دی جائے۔ جس وقت وہ یہ طویل ملاقات ختم ہوئی تو شام کے 6:30 بج چکے تھے۔ بینک کی 10-11 منزلہ عمارت سناٹے میں ڈوبی ہوئی تھی، سب لوگ گھر جا چکے تھے۔ آغا حسن عبدی کے عملے کا صرف ایک افسر موجود تھا۔ آغا صاحب مجھے لفٹ تک چھوڑ رہے ہیں اور اپنے افسر کو میرے ساتھ نیچے بھیجا تاکہ وہ مجھے بینک کی کار میں بٹھا کر میری قیام تک پہنچانے کا بندوبست کر رہا ہے۔ میری قیام گاہ وہاں سے 20-25 میل کے فاصلے پر تھی۔ سڑکوں پر لندن کی شام کا ٹریفک سیلاب کی طرح امنڈ آیا ہوا تھا اور میں کار میں بیٹھا یہ سوچ رہا تھا کہ آغا حسن عبدی سرمایہ داروں کے جھرمٹ میں درویشی کی تعلیم دے رہے ہیں یا درویشوں کی منڈی میں سرمایہ داروں کا بیج بو رہے ہیں۔ آغا صاحب کے ایک ہمدم درینہ ابن حسن برنی کے ساتھ میری 20-22 برس پرانی دوستی ہے۔ پہلے وہ حبیب بینک میں ملازم تھے۔ بورے والا ٹیکسٹائل میل حبیب بینک کے پاس آئی تو ان کا جنرل مینیجر مقرر ہوئے۔ یونائٹڈ بینک کی بنیاد پڑی تو آغا صاحب نے انہیں اپنے ساتھ یو بی ایل لے گئے۔ آج کل BCCI کے لندن ہیڈ کوارٹر میں ایک اہم اسامی پر تعینات ہیں۔ برنی صاحب محض بینکنگ کے تجربہ کار ماہر ہی نہیں بلکہ ایک اعلیٰ نہایت اعلیٰ اور شائستہ ادبی ذوق کے مالک بھی ہیں جو ان کو ورثے میں ملا. ان کے والد مرحوم سید حسن بطنی صاحب ایک کامیاب وکیل ہونے کے ساتھ ساتھ ایک صاحب طرز ادیب بھی تھے. اپنے زمانے کے اخبارات اور رسائل میں علمی، ادبی، تاریخی اور تمدنی موضوعات پر ان کے مضامین اکثر سے چھپتے رہتے ہیں. ان مضامین کی دلچسپی اور افادیت کے پیش نظر انجمن ترقی اردو نے کافی محنت اور ریسرچ سے ان کا کھوج لگا کر انہیں دو جلدوں میں مرتب کیا. پہلی جلد مقالات برنی کے عنوان سے انجمن کے تحت شائع ہو چکی ہے. دوسری جلد کی تکمیل پر بھی کام ہو رہا ہے. یہ مضامین اردو زبان کے ایک خاص دور کے اسلوب بیان اور ماضی اور حال کی سیاست، ثقافت اور شرافت کا دلچسپ تقابلی مرقعہ ہے. مشہور زمانہ قادیانی مذہب نامی کتاب کے مصنف الیاس برنی بھی برنی صاحب کے اس نہایت قریبی عزیز تھے. اس علم اور علمی ماحول میں آنکھ کھول کر ابن حسن برنی نے بھی طالب علمی کے زمانہ میں لکھنے لکھانے کا شوق کسی حد تک نبھایا. لیکن کارکنان قضا و قدر نے ان کا نام بینکنگ کھاتے میں ڈال رکھا تھا. جب نواب زادہ لیاقت علی خان متدہ ہندوستان کی عبوری حکومت میں وزیر خزانہ تھے تو انہوں نے برنی صاحب کو مشورہ دیا کہ حبیب بینک پڑھے لکھے مسلمان نوجوانوں کو پاکستان میں بینکاری کا نظام سنبھالنے کی ترتیب دے رہا ہے. انہوں نے یہ مشورہ بسر و چشم قبول کر لیا اور بمبئی جا کر حبیب بینک میں بھرتی ہو گئے. لیکن 35-36 برس کی انتہائی مصروف اور کامیاب بینکر کی زندگی نے ان کے عملی اور ادبی ذوق پر کوئی زنگ نہیں لگنے دیا. وہ اب بھی نہایت شگفتہ نثر اور اچھی نظمیں لکھنے کی عمدہ صلاحیت رکھتے ہیں. ابن انشاء کی پہلی برسی پر لندن کے جنگ ایڈیشن میں پھر یاترا وقت سفر یاد آیا. ان کے عنوان سے ان کا جو مضمون شائع ہوا تھا وہ آسانی سے فرموش ہونے والی تحریر نہیں. ایک روز انہوں نے لندن میں اپنی بیاض کے کچھ حصے میں مجھے تخلیہ میں سنائے. ان میں بیان کا نکھار اور خیالات کی پختی اور گہرائی تھی. میں نے بہت زور دیا کہ ان کی بیاض کے کچھ حصے ضرور شائع ہونے چاہیے لیکن وہ نہ مانے, خدا کرے کسی روز مان جائیں. برنی صاحب بند سوم سلات ہی نہیں بلکہ اپنے دفتر کی گونا گو مصروفیات میں بھی چپکے سے اٹھ کر کسی خاموش کونے میں جا کر نماز ادا کر آتے تھے. حج کا فریضہ ادا کرنے کے علاوہ عمرے کی سعادت بھی کئی بار حاصل کر چکے ہیں. لندن اور دوسرے مغربی ممالک میں بھی حلال یا غیر حلال کوشت کی تمیز روا رکھتے ہیں. ان کے ہاتھوں پروان چڑھنے والے منصوبوں کے تفیر بے شمار ندار مریض شفا یاب ہو رہے ہیں. بہت سے سوگوار خاندان سکون کی زندگی گزار رہے ہیں. یتیم بچوں کی تعلیم جاری رکھنے کے بندوبست ہو رہے ہیں اور یتیم بچیوں کی شادی کے اخراجات میں فیاضی سے حصہ لیا جا رہا ہے اور بے شمار بیواؤں کے ماہانہ گزارا الاؤنس بھی مقرر ہے. اس وسیع پیمانے پر ایسے فلاحی اور امدادی اقدامات کی کوئی تشہیر نہیں کی جاتی. ان کی بیاض کی طرح ان کے انتظامی اور فلاحی کارگزاریاں بھی سیگہ راز ہی میں رہتی ہیں. لیکن خدا نے رحیم و کریم اور خلق العلیم و بصیرت سے یہ کار خیر کس طرح چھپا رہ سکتا ہے. پنجاب کے ڈائریکٹر آف انڈسٹریز کی حیثیت سے اے حمید آٹا پیسنے کی چکی والا محمد دین آغا حسن عبدی اور ابن حسن برنی کے ساتھ میری ملاقات اس زمانے کی خوشگوار یادیں ہیں. باقی متروکہ سنتوں کی الاٹمنٹوں کا سارا کام ایک متعفن دلدل کی ناگوار سرانڈ کے علاوہ اور کچھ نہیں تھا. صفحہ نمبر 433. گورنر جنرل ملک غلام محمد. 27 اکتوبر 1954 کو میں ایک میٹنگ کے سلسلہ میں لاہور سے کراچی گیا ہوا تھا. میٹنگ شروع ہوتے ہی ٹیلی فون آیا کہ کیبنٹ سیکرٹری مسٹر عزیز احمد مجھے اپنے دفتر میں بلا رہے ہیں. میں ان کی خدمت میں حاضر ہوا تو انہوں نے کہا, گورنر جنرل مسٹر غلام محمد تم سے ملنا چاہتے ہیں, تم ابھی گورنر ہاؤس چلے جاؤ. غلام محمد صاحب کے ساتھ میری بالکل کوئی واقفیت نہ تھی. وزیر خزانہ کے طور پر انہیں فقط چند بار دیکھا تھا. میں نے مسٹر عزیز احمد کے اس بلاوے کا مقصد دریافت کیا تو انہوں نے اپنی قطعی لا علمی کا اظہار کیا. غلام محمد صاحب کے ایک بھائی نے لاہور میں کسی فیکٹری کے الارمنٹ کے لیے درخواست دی ہوئی تھی. مجھے یقین گزرا کہ شاید گورنر جنرل اس سلسلے میں کوئی سفارش کرنے والے ہوں. میں نے اپنے اس خدشے کا اظہار مسٹر عزیز محمد سے ذکر کیا تو انہوں نے بھی اس سے اپنی مکمل لا تلقی کا اظہار کیا. ساتھ ہی انہوں نے مجھے مشورہ دیا کہ مسٹر غلام محمد سخت طبیعت کے آدمی ہیں, اس لیے میں ان کے ساتھ بات چیت میں احتیاط سے کام ہوں. مسٹر عزیز احمد کا مشورہ پلے باندھ کر میں گورنر جنرل ہاؤس پہنچا. ایک اے ڈی سی مجھے اپنے ساتھ والی اوپر والی منزل میں لے گیا. وہاں پر برآمدے میں کلین بچھا ہوا تھا اور اس پر صوفے لگے ہوئے تھے. درمیان میں ایک گول میز پر بڑے خوبصورت پھول سجے ہوئے تھے. मिस्टर गुलाम मोहम्मद एक गद्दे वाली आराम से कुर्सी पर बैठे थे। उन्होंने नीले रंग का धारीदार सूट पहना था, रुमाल और जराबें टाई के हमरंग थी, कोट के कॉलर में गुलाब का फूल टंगा था, सर पर काली जहाँ कैप थी, हाथ में सिगरेट थी। उनके करीब वाली कुर्सी पर गवर्नर जनरल की पर्सनल सेक्रेटरी सेक्रेटरी मिस रोज बोरल बैठी थी। ये बड़ी तरहदार नाजुक अंदाम खूबसूरत नीम अमेरिकन नीम स्विक्स लड़की थी जिसे वो वाशिंगटन से मुंतखब करके अपने साथ पाकिस्तान लाए थे। मिस बोरल पर निगाह पड़ते ही मैंने दिल ही दिल में मिस्टर गुलाम मोहम्मद के हुसन के इंतखाब की दाद दी। एडीसी ने मेरी आमद का ऐलान किया तो दोनों ने नज़रें गाड़ कर मुझे सर से पांव तक घुरा। उसके बाद मिस्टर गुलाम मोहम्मद ने हाथ के इशारे से मुझे एक कुर्सी पर बैठने को चंद लम्हे अजीब सी खामोशी तारी रही। फिर गवर्नर जनरल बच्चों की तरह घूम घाम करके कुछ बोलना शुरू किया। वो काफ़ी देर तक इसी तरह बोलते रहे लेकिन मेरी समझ में कुछ ना आया कि वो क्या कर रहे हैं और किस जुबान में गुफ्तगू कर रहे हैं। जब वो खामोश हुए तो मिस बोरल बोली, हजा एक्सीलेंस फरमा रहे हैं कि उन्होंने आपको सेक्रेटरी टू गवर्नर जनरल की पोस्ट के लिए मुंतखब किया है। इस नाजुक ज़माने में ये बड़ी अहम जिम्मेदारी है। एच ई उम्मीद रखते हैं कि आप उनके इत्माद पर पूरा उतरने की कोशिश करेंगे। एच ई का हुक्म है आप अभी नीचे जाएं और अपनी पोस्ट का चार्ज संभाल लें। यह सुनकर मेरे पांव तले से ज़मीन निकल गई। साफ इनकार करना तो मुश्किल था इसलिए मैंने एक अजर लिंक पेश किया करने की कोशिश की। मैं इस वक्त पंजाब गवर्नमेंट में डायरेक्टर ऑफ इंडस्ट्रीज के तौर पर काम कर रहा हूँ। जब तक सूबाई हुकूमत मुझे वहाँ से फारग ना करे किसी और पोस्ट का चार्ज लेना बड़ी बाज़ाब्तगी होगी। ये बात सुनकर मिस्टर गुलाम मोहम्मद गुस्से में आ गया। उनका चेहरा सुर्ख हो गया। उन्होंने कड़ कर मुझे कुछ देर फिर कहूँगा कि जिसका मफहूम मिस बोरल ने मुझे यूं समझाया, हज एक्सीलेंसी फरमा रहे हैं पंजाब गवर्नमेंट जहन्नम में जाए। जिस बेज़ाब्तगी का आपने जिक्र किया वो भी आपके समेत जहन्नम में जाए। पंजाब के चीफ मिनिस्टर मलक फरोज़ कानून इतफाक से नीचे बैठे हैं, इन्हें अभी यहाँ बुलाया जा रहा है ताकि वो आपको पंजाब से फारग कर दें। इसके बाद आप फौरन नीचे जाकर अपनी पोस्ट का चार्ज संभालें। यह तीर निशाने पर ना बैठा तो मैंने एक और हरबा इस्तेमाल किया। जनाब मेरी वालदा और सामान लाहौर में है, चार्ज लेने से पहले मैं वहाँ जाकर इन्हें कराची ला सकता हूँ। अब मिस्टर गुलाम मोहम्मद का पारा बेहद चढ़ गया और वह कुर्सी पर बल खा खा कर ज़ोर ज़ोर से चीरने लगे। उनके मुँह से एक कोने से लाहबदान की पुचकारी से चली और कोर्ट की आस्तीन पर गिरी। मिस बोरल ने नैपकिन से उनका कोट साफ किया और मुखे मुखातब करके कहा, हजा एक्सीलेंसी ने अपनी शदीद खफगी का इजहार किया है, आप हिज्जत बहुत करते हैं। एच ई का हुक्म है कि आप इस नापसंदा आदत को फौरन तर्क कर दे वरना आपको पछताना पड़ेगा। ये सीन अभी ख़त्म ना हुआ था कि एक ए डी सी ने पंजाब के चीफ मिनिस्टर मलिक फिरोज़ नून खान को लेकर बरामदे में मुंतज़िर। मलिक साहब को देखते ही मलिक मिस्टर गुलाम मोहम्मद ने हाथ से मेरी तरफ इशारा किया और घूंगा करके कुछ बोलते रहे। मिस्टर बोल तर्जमानी के फ़रज सर अंजाम देती रही। इसके बाद चीफ मिनिस्टर ने मुझे कहा कि ये पोस्टिंग बड़े एजाज की बात है, मुबारक को फौरन चार्ज मार लो, बाकी जब्ते की कार्रवाइयाँ बाद में होती रहेंगी। मैंने कुछ कहने के लिए मुंह खोलना चाहा तो चीफ मिनिस्टर ने आंख मारकर मुझे चुप करा दिया। इसी तरह सरबराह मुमलकत से मेरा पहला इंटरव्यू खत्म हुआ और मैं अगले 9 वर्ष के लिए इस बैतुल जिन में मुकीद हो गया। नीचे आकर मैं मिस्टर ए जी रज़ा के कमरे में गया जो इस वक्त गवर्नर जनरल के सेक्रेटरी थे। उस वक्त तक गलबन इनको इलम ना था कि उनका तबादला कर दिया गया है और इसकी जगह मेरी तकर्री हो गया। जैसे बस उन्होंने शायद पहली बार मुझसे सुनी। इसी तरह बेखबरी में ना कहानी तौर पर सेक्रेटरी बदलने का अंदाज़ा मुझे बड़ा बदनुमा और नाजीबा नज़र आया। किसी सरबराह मुमलकत शान शयान नहीं कि वो अपने मतहत अमले के साथ ऐसा सलूक करवा रखे। इस किस्म का तरीक़ाकार वही लोग तैयार करते हैं जिनका जेन पचीदा और साजिशी हो। जहाँ तक मेरी तकर्री का तलक है मैंने तो इसे बलाए ना कहानी ही समझा। मुझे आज तक मालूम नहीं हो सका कि मिस्टर गुलाम मोहम्मद ने मुझे इस पोस्ट के लिए क्यों चुना और किस के कहने पर चुना। नवंबर 1954 के अवायल में मैंने इस पोस्ट का चार्ज संभाल लिया। गवर्नर जनरल हाउस का माहौल असेब ज़्यादा सा नज़र आता था। चारों तरफ एक गैर वजूदी सन्नाटा छाया हुआ था जिसमें गवर्नर जनरल मिस बोरल, मिलिट्री सेक्रेटरी, एडीसी, गार्ड्स, सिपाही, चपरासी, बैरे और खिदमतगार इसी तरह दिखाई देते थे जैसे लकड़ी के मुतहरक ढांचों का ज़बरदस्ती कपड़े पहनाए गए। सेक्रेटरी की पोस्ट का चार्ज लेने के बाद कई रोज़ तक मैं खामोशी से इस शख्सियत का जायजा लेता रहा जिसका मुझे अब दिन रात पाला पड़ने वाला था। मिस्टर गुलाम मोहम्मद काफ़ी अर्सा से फारिज के मरीज़ थे। उनका ब्लड प्रेशर मुस्तकिल तौर पर बहुत ऊंचा रहता था। वो चंद कदम से चलने से ज़्यादा चलने फिरने से कतन मजदूर थे। वो अक्सर मरीजों वाली पीएदार कुर्सी पर बैठकर गवर्नर जनरल हाउस का गश्त किया करते थे। उनके हाथों में रेशा था और वो अपने दस्तखों के अलावा मजीद कुछ लिखने के काबिल नाकाबिल थे। फालिज ने उनकी ज़ुबान और चेहरे को भी मुतासर किया था जिसकी वजह से उनकी गुफ्तगू किसी को سمجھ میں نہ آتی تھی۔ ان کے ذہن کا عضلاتی نظام اس قدر کمزور ہو گیا تھا کہ جب کھانے پینے کی کوئی چیز منہ میں ڈالتے تھے تو اس کا کچھ حصہ دونوں کونوں سے باہر گرتا تھا۔ اس زمانے میں جب کوئی غیر ملکی سفیر اپنی اسناد پیش کرنے آتا تھا تو اسے گورنر جنرل کے ساتھ لنچ بھی کھلایا جاتا تھا۔ اسٹاف کے ممبر بھی لنچ میں شریک ہوتے تھے۔ جس وقت مسٹر غلام محمد لقمہ منہ میں ڈال کر نئے سفیر کے ساتھ گفتگو فرمانے کی کوشش کرتے تھے، وہ سما بڑا عبرتناک ہوتا تھا۔ ان جسمانی عوارض کے علاوہ مسٹر غلام محمد کا ذہن بھی گنڈے دار تھا اور کسی قدر وقفے اور ناگے سے تھم تھم کر کام کرنے کا عادی تھا۔ کبھی تو ان کا ذہن بالکل صاف شفاف اور تیز ترار ہوتا تھا اور ہر چیز کو بجلی کی تیزی سے ساتھ سمجھ لیتے تھے، لیکن کبھی وہ بلب کی طرح فیوز ہو کر متخل ہو جاتا تھا۔ ایسے موقعوں پر وہ کبھی بچوں کی سی حرکت کرنے لگتے تھے، کبھی بالکل دیوانے نظر آتے تھے۔ ذہن کی طرح ان کا مزاج بھی پال میں تولہ پال میں ماشا ہوتا تھا، کبھی گرم کبھی سرد، کبھی نرم کبھی سخت، لیکن برا میرا خیال ہے کہ ان کے مزاج کی گرمی اور سختی میں آمد کم ہوتی تھی اور آور زیادہ۔ وہ دوسروں پر روب گانٹھنے کے لیے یا مخصوص تفنن تباہ کے طور پر گیدڑ بھپکیوں سے کام لینا شروع کرتے تھے۔ آواز بلند کر کے اپنے اوپر بناوٹی غصہ طاری کرنا ان کا پسندیدہ مشغلہ تھا۔ اس عمل کے دوران رفتہ رفتہ بلڈ پریشر کا فریت ان کی اپنی گرپس میں جکڑ لیتا تھا اور اصلی غصہ ان کے حواس پر قابو پا لیتا تھا۔ ان کے منہ سے جھاگ نکلنے لگتی تھی اور وہ چیخ چیخ کر نڈھال ہو جاتے تھے۔ اس نوعیت کے نظارے با بڑے ناگفتہ با ہوتے کرنل سرور اور ڈاکٹر حفیظ اختر صاحب گورنر جنرل کے اسٹاف پر ان کے ذاتی معالج تھے۔ ڈاکٹر حفیظ اختر ہر صبح گورنر جنرل کا طبی معائنہ کر کے جب نیچے آتے تو ہم ان کے چہرے بشرے اور متاز سوال و جواب سے یہ اندازہ لگا لیا کرتے تھے کہ آج ہمارا دن کیسا گزرے گا۔ جب معلوم ہوتا کہ گورنر جنرل کی طبیعت زیادہ نڈھال ہے تو ہمارا حال تمنا ہرا ہو جاتا تھا، کیونکہ گورنر غلام محمد کا نیچے آ کر اپنے اسٹاف پر مار دھاڑ کرنے کا احتمال باقی نہیں رہتا تھا۔ اس کے برعکس ڈاکٹر افضل حفیظ اختر کی چال ڈھال سے اندازہ لگتا تھا کہ گورنر جنرل کی طبیعت بحال ہے تو ہمارا نخل تمنا یکا یک مرجا جاتا تھا۔ چنانچہ ہم کام شروع کرنے سے پہلے ہم ڈاکٹر حفیظ اختر کے نیچے اترنے کا بے چینی سے انتظار کیا کرتے تھے۔ ہم اس روز کے رنگ ڈھنگ کا قیاس کر کے صورتحال سے نپٹنے کے لیے کمر بستہ ہو جائیں۔ مسٹر غلام محمد کے کردار میں کسی قسم کی کوئی آئیڈیلزم نہ تھی۔ ان کے مقاصد میں اولیت کا شرف حوث اقتدار کو حاصل تھا۔ دوسرے درجے پر صنف نازک کی طرح ان کا شدید رجحان تھا کہ وہ اکثر مریضانہ حد تک پہنچ جایا کرتے تھے۔ اپنے مقاصد کے حصول کے لیے وہ خود غرضی خود سری ہٹ درمی دھونس دھاندلی اور ایچ پیچ سمیت ہر قسم کے حربے استعمال کرنے کی صلاحیت رکھتے تھے۔ جن لوگوں نے ان کے ساتھ وزیر اعظم لیاقت علی خان کی کابینہ میں کام کیا تھا ان پر مسٹر غلام محمد کے کردار کے سب پہلو روشن کی طرح جان تھے۔ یہ سب جانتے بوجھتے ہوئے بھی جب انہیں بستر عدالت سے اٹھا کر گورنر جنرل کی کرسی پر بٹھا دیا گیا تو یہ ایک ایسی غلطی کا ارتکاب تھا جس کا خمازہ پاکستان آج تک بھگت رہا ہے۔ یہ مفلوج مزدور اور مغرور شخص ایسی مٹی سے بنا ہوا نہیں تھا کہ گورنر جنرل کے سنہری اور عینی پنجرے میں بند ہو کر صبر و شکر سے بیٹھا رہے۔ ڈیڑھ برس کے اندر اپریل 1953 میں اس نے قلم کی ایک جھنبش سے خواجہ ناظم الدین کو ملک کی وزارت سے عظمیٰ سے موقوف کر دیا۔ ابھی چند روز قبل خواجہ صاحب کا بجٹ قومی اسمبلی سے بھاری اکثریت سے منظور کیا گیا تھا۔ مسٹر غلام محمد کے اس آمرانہ عمل نے پاکستان میں جمہوریت کی بنیاد کو پہلی بار ناقابل تلافی نقصان پہنچایا۔ اگر مسلم لیگ پارلیمنٹرین پارٹی میں کچھ دم کم ہوتا تو اس کا فرض تھا کہ وہ گورنر جنرل کے اس اقدام کی مذمت کر کے خواجہ ناظم الدین میں اپنے اعتماد کی توثیق کر دیتی، لیکن مسلم لیگ کا زوال شروع ہو چکا تھا، اس لیے اس نے اپنے منہ پر چپت بھیگی بلی باندھ کر قبول کر لی اور گورنر جنرل کے نامزد وزیر اعظم محمد علی بوگرا کو بڑی فرمانداری سے اپنا لیڈر منتخب کر لیا۔ 8-10 ماہ بعد 1954 کے اوائل میں جب مشرقی پاکستان میں انتخابات منعقد ہوئے تو اس میں مسلم لیگ کو شکست پاش ہوئی اور 237 مسلم نشستوں میں سے 223 جگتو فرنٹ نے جیت لی اور صرف 10 نشستیں مسلم لیگ کے ہاتھ ہیں۔ اب مشرقی پاکستان سے یہ مطالبہ ہونے لگا کہ موجودہ مرکز قانون ساز اسمبلی عوام کی صحیح نمائندگی کا حق ادا کرنے کے قابل نہیں، لہذا اس کے لیے بھی نئے انتخابات ہونے چاہیے۔ مشرقی پاکستان میں مسلم لیگ کا حشر دیکھ کر مرکزی اسمبلی کے مسلم لیگ کی نمائندے نئے انتخابات سے ہی کانوں کو ہاتھ لگاتے تھے۔ اب بھی یہ فکر دامن گیر ہو گئی کہ گورنر جنرل سچ مچ ہی مرکزی اسمبلی برخاست کر کے نئے انتخابات کا ڈول نہ ڈال دے۔ اس کے علاوہ خواجہ ناظم الدین کی ناجائز برطرفی کا کانٹا بھی اب اتنے ماہ بعد اچانک ان کے احساس دل میں چبھنے لگا۔
चुनाचा 21 सितंबर 1954 को आइन साज असम्बली ने गवर्नर जनरल के वो तमाम अख्तियार छीन लिए जिन्हें इस्तेमाल करके वो वज़ीर आज़म या कैबिना को मुअत्तल कर सकते थे। गवर्नर जनरल के अख्तियार कम करने का जो इकदाम कदम अब असम्बली ने उठाया था वो नहायत मुनासिब और सही था, लेकिन जिस तरीके से यह कदम उठाया गया था वो मज़ाक़ा खेज था। असम्बली के मेंबर मफलूज गुलाम मोहम्मद से इस कदर खौफ ज़दा थे कि उन्होंने ये कार्रवाई चोरों की तरह दबे पाँव छुपा कर की। तरमीमात का रेजोल्यूशन छुपा कर मेंबरों को फौरन तकसीम ना किया गया बल्कि आधी रात को असम्बली में उनके भजन हॉलों में रखवा दिया गया। अगली सुबह असम्बली का इजलास मुकर्रर वक्त से 1 घंटा कबल शुरू हुआ और गवर्नर जनरल के इख्तियारात कम करने का रेजोल्यूशन 10 मिनट के अंदर अंदर पास हो गया। इस करारदाद के बाद मिस्टर गुलाम मोहम्मद की पोजीशन बिल्कुल कबीना और असम्बली के रहम करम पर मुनहसर हो गया। इस शब खून का जवाब गवर्नर जनरल ने 33 दिन के बाद दिया और 24 अक्टूबर 1954 को अचानक मुल्क भर में हंगामी हालात का ऐलान करके कानून साज असम्बली को बर्खास्त कर दिया, कबीना बरतरफ कर दी गई और मिस्टर मोहम्मद अली बोगरा की सरकर्दगी में अपनी मर्जी की एक नई कैबिनेट तश्कील दे दी। मिस्टर गुलाम मोहम्मद के इस इकदाम ने पाकिस्तान में जमहूरियत का रहा सा भरम भी पमाल कर दिया और ज़ाती इकतदार के हवस पर आइनी और कानूनी असूलों के बेदराए पमाल करने की ऐसी मिसाल कायम की जिसने आगे चलकर ऐसे सदा बारगुल खिलाए जो आज तक मुरझाने का नाम नहीं लेते। कानून की अजमत और आइन की हुरमत चादर असमत के मुतरादफ है। अगर एक दफ़ा चाक हो जाए तो इससे रफू करना इंसान के इख्तियार में नहीं रहता, एक लगरश दूसरी लगरश का पेश खेमा बन जाती है और अगर अकूबत का ताजियाना शुरू ही में इसका रास्ता ना रोके तो अरतकाब जुर्म आदत सानिया बन जाती है और रफ्ता रफ्ता नाराज हुकूमत और तवायफुल मलूकी कानून और बद नज़मी आइन और अमरीत के फ़र्क का अदारक कमज़ोर हो जाता है। निज़ाम हुकूमत से आइनी शाइस्तगी रुस्त हो जाती है और नज़म व नसक में अदल व इंसाफ का अंसर मंद पड़ जाता है। आइन का तकद्दस ख़त्म होकर इसकी हैसियत एक सरकारी सर्कुलर के बराबर रह जाती है जिसे वक्ती या ज़ाती मसलहतों के मुताबिक तोड़ा मरोड़ा जा सकता है, मुअत्तल करके मर्ज अल्तवा में डाला जा सकता है या बिल्कुल मनसूख करके कालाअज़म करार दिया जा सकता है। मुल्क के दस्तूर का जब ये हशर होने लगे तो दूसरी बहुत सी काबिल एहतराम रवायात और इकतदार का तकद्दस भी इसी तनासब से कम होने लगता है। सियासत का अमल रुक जाता है या रोक दिया जाता है या गलत रुख अख्तियार करने लगता है। सियासत का मैदान मसले बगीचा है, इसकी नौशन माह का अमल जारी रहे तो फूल और कांटे अपने अपने तनासब से पैदा होते हैं, अगर आप बारी बंद हो जाए तो झाड़ झनखाड़ के अलावा और कुछ बाकी नहीं रहता। ऐसे हालात में आइडियलिज्म की जड़ें कमज़ोर पड़ जाती हैं, जज्बा वतनीयत कौमियत के फ़रोग में वो पहला सा जोश और खरोश बाकी नहीं रहता। बेयकीनी तजब्बब और शकूक व शुबहात की फ़िज़ा में सांस लेकर मुआशरा कलबियत और रियासियत का शिकार होने लगता है या तकरीबकारी का राह अख्तियार कर लेता है। आइनी निज़ाम का नेम अलबदल सिर्फ आइनी निज़ाम है, इसके अलावा सब दावे बातल होते हैं और आमतौर पर चंद महदूद अनासर के ज़ाती मफादात की फरेब कारी का नतीजा साबित होते हैं। मिस्टर गुलाम मोहम्मद अपने सारे चाल फिर ना सकते थे और ना कुछ लिख सकते थे, ना इनकी बात कोई आसानी से समझ ही सकता था। इन तमाम मजबूरियों के बावजूद उन्होंने मुल्क भर में इनकामी हालात का ऐलान किस बरते पर किया। फील्ड मार्शल अयूब खान ने अपनी किताब जिस रिजक से आती हो परवाज में कथाई में लिखा है कि हंगामी हालात का ऐलान होने से पहले वो प्राइम मिनिस्टर मोहम्मद अली बोगरा चौधरी मोहम्मद अली और सिकंदर मिर्ज़ा के साथ अमेरिका गए हुए थे। वहाँ पर वज़ीर आज़म को गवर्नर जनरल का पैगाम मिला कि फ़ौरन वापस आ जाओ। यह पैगाम पाकर उन सब ने जल्द से जल्द वापस आने की ठान ली। जब लंदन पहुँचे तो मालूम हुआ कि उस रोज़ कोई हवाई जहाज मशरक की तरफ नहीं जा रहा, इसलिए उन्होंने कराची के लिए एक हवाई जहाज चार्टर कर लिया। इसके बाद के वाक़ात अयूब खान ने अपने अल्फाज में इस तरह रूबरू हुए, लंदन एयरपोर्ट पर गवर्नर जनरल ने मुझे टेलीफोन पर बुलाया लेकिन इसकी बात मेरी समझ में बिल्कुल नहीं आई। मैंने टेलीफोन सिकंदर मिर्ज़ा को दे दिया। हमें बस इसी कदर मालूम हो सका है कि गवर्नर जनरल मुझे फ़ौरन पाकिस्तान बुलाना चाहते हैं। इन दूसरों से गर्द ना थी। सिकंदर मिर्ज़ा चौधरी मोहम्मद अली और मैं हम तीनों गवर्नर जनरल की कोठी पर पहुंचे। गवर्नर जनरल ऊपर की मंजिल पर अपनी ख्वाबगाह में लेटे हुए थे। उनके खौफ का दबाव बढ़ गया था और पीठ में बड़ी सख्त तकलीफ थी जिसकी वजह से वो सीधे एक तख्ते पर चारों शाने चित लेटने पर मजबूर थे। वो गुस्से से आग भगोला हो रहे थे और गालियों की बुछाड़ थी कि थमने का नाम ही ना लेती थी, लेकिन खुशकिस्मती से ये गालियाँ किसी के समझ में ना आती थीं। चौधरी मोहम्मद अली ने जुड़त करके कुछ कहा, उसके जवाब में उन पर बुछाड़ कर दी। इसके बाद सिकंदर मिर्ज़ा कुछ बोले, उन पर भी बुछाड़ कर दी। हम इनकी खिदमत में ये गुजारिश करना चाहते थे कि आप वज़ीर आज़म मोहम्मद अली बोगरा को एक मौका और दें। इसके जवाब में उन्होंने घुरा कर कहा, जाओ जाओ दूर हो जाओ। उनकी ज़ुबान से बार बार नहीं नहीं के अल्फाज निकलते थे, वो बस हमको भगा देना चाहते थे। हम एक के पीछे एक उन की ख्वाबगाह से निकले, आगे आगे सिकंदर मिर्ज़ा, उनके पीछे चौधरी मोहम्मद अली और सबसे पीछे मैं कमरे से बाहर कदम रखने ही को था कि इस नर्स ने, जो उनकी खिदमत पर मामूर थी, मेरा कोट पकड़ कर खींचा। मैं पलटा, देखता क्या हूँ कि मैं एक बिल्कुल मुख्तलिफ आदमी से दो चार हूँ। यही हमारे बीमार और बूढ़े गवर्नर जनरल, जो लम्हा भर पहले गुस्से से दीवाने हो रहे थे, अब उनका चेहरा मसरत से खिल उठा और कह के लगा रहे थे। मैंने दिल में कहा, आप भी बड़े हजरत हैं। उन्होंने एक खास मसरत की चमक आंखों में लिए मुझे इशारा किया, मैं सही पर बैठ जाऊँ। इसके बाद उन्होंने तकिए के नीचे से दो दस्तावेज़ निकाली, उनमें से एक पर कुछ इस तरह की इबादत थी, मैं गुलाम मोहम्मद फलां फलां वजूह की बना पर फलां फलां अख्तियारात जनरल अयूब को सौंपता हूँ और इन्हें हुकूमत देता हूँ कि वो 3 महीने के अंदर अंदर आइन तैयार करें। मैंने इस कागज़ पर निगाह डाली और दिल में कहा, खुदा आपसे समझी, पहले 8 वर्ष तो आपको होश ना आया और अब आप चाहते हैं कि मैं 3 महीने में दस्तूर बना के पेश कर दूँ। दूसरी दस्तावेज़ात इस मजमून की थी कि मैंने इस पेशकश को कबूल कर ली है। लम्हा भर के लिए मैं तारीखी दस्तावेज़ात को अपने हाथ में थामे रहा। जैसे ही मैंने इन कागज़ों पर नज़र डाली, मेरा तन बदन पार उठा के हरगिज़ नहीं। मैंने कहा, आप जल्दबाजी से काम ले हैं, इस मुल्क से मुल्क को नुकसान पहुँचेगा। मैं फौज की तमीर में मसरूफ़ हूँ, हमारा एक दुश्मन है हिंदुस्तान, जिसको राम करना बड़ा दुश्वार है। हम हज़ार चाहेंगे कि वो हमें दुश्मन ना समझे, मगर वो दुश्मन समझने पर तुला हुआ है। मैं अपने पेशे में रह कर मुल्क की खिदमत कर सकता हूँ, मेरा ख्याल है कि मैं कुछ मफीद काम सर अंजाम दे सकता हूँ। आप अपनी मौजूदा ज़हनी कैफियत में कोई बात कर गुजरना चाहते हैं जिसका नतीजा आगे चलकर सवाए मुल्क के नुकसान के और कुछ नहीं होगा? इसके जवाब में उन्होंने मुझ पर गालियों की एक और बुछाड़ कर दी, लेकिन इन्हें एहसास हो गया कि मैं जिस जल्दबाजी के काम में इनका साथ नहीं दूंगा। जो कमांडर इन चीफ अपने गवर्नर जनरल को ऐसी खरी खरी सुनाने की हिम्मत रखता हो, उसका फ़र्ज़ यह भी था कि वो उसे कोई और गैर जमहूरी और गैर आइनी कदम उठाने से बाज रहने की तलकीन भी करे। लेकिन अयूब खान ने मिस्टर गुलाम मोहम्मद को ऐसी कोई वार्निंग ना दी, बल्कि इसके बरक्स, जब हंगामी हालात का ऐलान हुआ और असम्बली की बरतरफी के बाद नई कैबिनेट बनी, तो अयूब खान ने कमांडर इन चीफ के अहदे के साथ साथ उसमें वज़ीर दफा का मनसब भी कबूल कर लिया। सिकंदर मिर्ज़ा इस नई कैबिनेट में वज़ीर दाखिला मुकर्रर हुए। इन दोनों हजरात की रफाकत मिस्टर गुलाम मोहम्मद के लिए बड़ी ज़बरदस्त पुश्त पनाही थी और गलबन यही वो शहर थी जिसके जोर पर उन्होंने इतना बड़ा कदम भी उठाया था। इस ज़माने में इस कैबिनेट को कैबिनेट ऑफ लैंट कहा जाता था। वतन अजीज ऐसे जोहरे नजाब से खाली नहीं जो सिर्फ हंगामी हालात में अपना जोबन दिखाता है और कैबिनेट में शामिल होकर मुल्क की खिदमत करने में एक चिचाहट से काम नहीं लेता। यह सूरत आज तक जारी वसारी है। मेरे चार्ज लेने के चंद रोज़ बाद नवंबर में कराची म्यूनसिपल कॉरपोरेशन ने गवर्नर जनरल को एक इस्तकबालिये पर मदऊ किया। इस्तकबालिये से चंद घंटे कबल मुझे इंटेलिजेंस की एक रिपोर्ट वसूल हुई जिसमें यह खदशा जाहिर किया गया था कि जब गवर्नर जनरल कॉरपोरेशन के इस्तकबालिये में शरीक होने जाएंगे तो रस्ते में कुछ लोग मुजाहरा करेंगे और मुखालफाना नारा लगाएंगे। इस रिपोर्ट को फौरन मिस्टर गुलाम मोहम्मद के पास ले गया, उसे पढ़ते ही उनका रंग जर्द पड़ गया। वो कुछ देर सन्नाटे के आलम में रहे, फिर बोले, मैं ये रिपोर्ट लेकर वज़ीर दाखिला सिकंदर मिर्ज़ा और वज़ीर दफा अयूब खान के पास जाऊंगा और उनसे कहूंगा कि वो दोनों गवर्नर जनरल के साथ इसकी गाड़ी में कराची कॉरपोरेशन चलें। सिकंदर मिर्ज़ा साहब के दफ्तर पहुँच कर मैंने इन इंटेलिजेंस की रिपोर्ट दिखाई और गवर्नर जनरल का पैगाम सुनाया तो वो अपने मखसूस अंदाज में खीखी करके खूब अनसर बोले, बुड्ढा बहुत ज़्यादा डर गया है, इस कदर खौफ की बात नहीं। चलो अयूब से चलकर बात करते हैं। सिकंदर मिर्ज़ा साहब की गाड़ी में बैठकर हम अयूब खान के पास पहुँचे। दोनों पहले कुछ देर आपस में कुसर पुसर करते रहे, फिर ज़ोर से कहता लगाकर गवर्नर जनरल की खौफजदगी का मजाक उड़ाते रहे। फिर मुझसे कहा कि मैं वापस जाकर मिस्टर गुलाम मोहम्मद को तसल्ली दूँ कि फिक्र की कोई बात नहीं, वो शौक से कॉरपोरेशन के बारे में तशरीफ ले जाएँ। मैंने जवाब दिया कि गवर्नर जनरल मेरी बात पर यकीन ना करेंगे, अगर वो यही बात लिख कर दे दें तो मैं वापस, उनको यकीन आ जाएगा। ये जुन सुनकर सिकंदर मिर्ज़ा ने फौरन अपना कलम निकाला और इंटेलिजेंस रिपोर्ट के हाशिए पर एक नोट लिख दिया जिसका मफहूम था कि मैं गवर्नर जनरल को मुकम्मल यकीन दिलाता हूँ कि किसी हालात पूरी तरह काबू में हैं, वो बेफिक्री से कॉरपोरेशन जलसे में जाएं, रस्ते में कोई गड़बड़ ना होगी। तीसरे पहर मैं मिस्टर गुलाम मोहम्मद के साथ उनकी कार में बैठा और हमारा काफिला कराची कॉरपोरेशन की तरफ रवां हुआ। हमारे आगे पीछे पुलिस की इतनी कसरत थी कि मालूम होता था कि हम ग्वालियर में शरीक होने नहीं बल्कि कोई मोर्चा फतह करने जा रहे हैं। सड़कें सुनसान पड़ी थी और इक्का दुक्का रहा गिरों का भी पुलिस वाले लाठियों से कुडेर कर गली कुचों में भगा रहे थे। रस्ते में इस कदर अमन अमान देखकर मिस्टर गुलाम मोहम्मद एकदम शेर हो गया। उन्होंने अपनी झड़ी का हैंडल मेरी पसलियों में चुभो कर मुझे अपनी तरफ मुतवजा किया और इंटेलिजेंस वालों को मोटी तजारी देकर कहा, कहाँ गए मेरे खिलाफ मुजाहरा करने वाले, कहाँ मार गए मेरी खिलाफ नारे लगाने वाले। मैंने पुलिस के इंतजाम की कुछ तारीफ की तो उन्होंने पुलिस वालों को भी बड़ी सख्त गाली दी और अपनी हाथ पर हाथ मारकर बोले, मैं किसी से डरने वाला नहीं, अगर कोई मेरे सामने आएगा तो मैं इसकी टांगें तोड़ दूंगा, कोई मेरे खिलाफ नारा लगाएगा तो मैं इसके मुंह पर थूक दूंगा। अपने इस अजम का अमली मुजहरा करने की खातिर मिस्टर गुलाम मोहम्मद ने कार में जोर से थूका जो अचटकर उनके कोट के कलर पर गिरा। एडीसी अगली सीट पर बैठा था, इसने एक नैपकिन मुझे दिया, मैंने इससे कोट का कलर साफ करने की कोशिश की तो मिस्टर गुलाम मोहम्मद ने छिड़ी घुमाकर मुझे गौर से घूरा और कहने लगा, तुम कश्मीरी हो ना? कश्मीरी? हाँ। तो बड़े बुजदिल होते हैं, तुम सुबह से सहमे बैठे थे, सड़क पे ये हो जाएगा वो हो जाएगा, अब बोलो क्या हुआ? गुलाम मोहम्मद के सामने कौन खड़ा हो सकता था? थू थू उन्होंने नफरत से कई बार और थूका और कॉरपोरेशन के लॉन तक पहुँचते बड़ी मुश्किल से उनके कोट का कलर और आस्तीन साफ की गई। मिस्टर गुलाम मोहम्मद का ममूल था कि वो दिन के 11 बजे अपने अमले के कुछ अफराद को साथ लेकर चाय पर इकट्ठा किया करते थे। कॉरपोरेशन के इस्तवालिये के बाद कई रोज तक वो चाय पर मेरा मजाक उड़ाकर मुझे रीगते रहे। इंटेलिजेंस की रिपोर्ट देखकर इस शख्स की घग्गी बंधी हुई थी और ये कार में इस तरह सहमा हुआ बैठा था जैसे चूहा बिल्ली के डर से थर थर कांपता है। तीसरे या चौथे रोज उन्होंने मुझे मुखातिब करके सवाल किया, सच सच बताओ डर के मारे कार में तुम्हारा पेशाब भी खता हुआ था या नहीं? मैंने संजीदगी से जवाब दिया, योर एक्सीलेंसी उस रोज़ मुझे कोई खौफदारी ना हुआ था। यह जवाब सुनकर मिस्टर गुलाम मोहम्मद सकते में आकर फिर गुस्से से बोले, तुम्हारा मतलब है कि मैं झूठ बोल रहा हूँ? मैं खामोश रहा। हाँ हाँ मिस्टर गुलाम मोहम्मद चीख कर बोले, तुम्हारा यही मतलब है कि मैं झूठ बकवास कर रहा हूँ? मैं फिर खामोश रहा। लब्बा साहब क्या था? गवर्नर जनरल गुस्से में आपे से बाहर हो गए। उन्होंने चाय की प्याली क्लीन पर पट ली और चीख की कि इसके बाद का मातम करने लगे कि अब वो 2% के सरकारी मुलाजम भी सरबराह ममलकत के मुंह पर झूठ बोलने का इल्ज़ाम लगाने की जुरत करने लगे हैं। जो मुल्क के सरबराह का वफादार नहीं वो मुल्क का वफादार नहीं, ऐसे गुजारों के मतलब उन्होंने बड़ी हौलनाक सजाएं तजवीज़ की और सब मुँह लटकाए अपने अपने कमरे में वापस आ गए। थोड़ी देर के बाद मिस बोरल मेरे कमरे में आई और मेरी धास बुझाने लगी कि ऐसे इस घर में ऐसे वक्त वक्तन फोक्तन रूनमा होते रहते हैं, इससे दलबस्ता होने की ज़रूरत नहीं। वो मिस्टर गुलाम मोहम्मद की नफसियात पर तबसरा कर ही रही थी कि अचानक मेरे कमरे का दरवाज़ा खुला और गवर्नर जनरल अपनी व्हील चेयर पर बैठे अंदर तशरीफ लाए। आते ही उन्होंने मिस बोरल से पूछा कि वो यहाँ क्यों बैठी हैं? इसने जवाब दिया, वो मेरे आंसू पूजने आई थी क्योंकि मैंने चाय वाले वाक्य पर सख्त शर्मिंदा था, इस वक्त से अब तक जोरों कतार रोता रहा था। अच्छा, मिस्टर गुलाम मोहम्मद ने बच्चों की तरह खुश होकर पूछा, कितना रोया है? बकट फुल एक्सीलेंसी, बकट फुल। मिस बोरल ने हाथों से बड़ी बाल्टी का साइज बनाकर कहा, क्या ये अब एक प्याली चाय का मुस्तक हो गया है? गवर्नर जनरल ने पूछा। हाँ एक्सीलेंसी, चाय के साथ केक का भी, मिस बोरल ने कहा। नहीं, केक तुम खाना, मिस्टर गुलाम मोहम्मद ने मचल कर कहा, हम इसको सिर्फ बिस्कुट देंगे। इस मोल तोड़ के बहुत दोनों मुझे अपने साथ ऊपर ले गया। मिस्टर गुलाम मोहम्मद ने चाय के साथ मुझे गिन कर सिर्फ एक बिस्कुट भी दिया और खुद वो केक की क्रीम उंगलियों से चाट कर खाते रहे। एक रात मैं अपने घर सोया हुआ था, आधी रात के करीब टेलीफोन की घंटी बजी। मेरा डिप्टी सेक्रेटरी फर्क बोल रहा था, उसने कहा, आप जिस हालत में हैं इसी तरह फौरन गवर्नर जनरल हाउस आ जाए। मिस्टर गुलाम मोहम्मद बीमार तो रहते ही थे, मुझे ख्याल गुजर के शायद अचानक इन्हें कुछ हो गया है। मैंने फर्क अमीन से पूछा, बड़े मियाँ तो ठीक हैं? टेलीफोन पर थोड़ी देर खुसर फुसर हुई और फिर उसने गोल सा जवाब दिया, हाँ लेकिन आप फौरन यहाँ पहुँच जाएँ। मैं भागम भाग गवर्नर जनरल हाउस पहुँचा और सीधा मिस्टर गुलाम मोहम्मद के बेडरूम में गया जो तेज़ रोशनियों से बकिया नूर बना हुआ था। गवर्नर जनरल अपने बिस्तर पर बहुत से तकियों का सहारा लिए बैठे थे और उनके स्टाफ के कई मेम्बर कमरे में इधर उधर सहमे हुए खड़े थे। मैं कमरे में दाखिल हुआ तो मिस्टर गुलाम मोहम्मद कुछ देर तक अपनी पीली पीली आँखें मेरे चेहरे पर गाड़े मुझे घूरते रहे, फिर बड़े तख्त अंदाज में बोले, मुझे जिंदा देख कर आपको बड़ी मायूसी होगी, आपको तो बड़े शौक से मेरा जनाजा उठाने आ रहे थे। मैंने कुछ बोलने की कोशिश की तो उन्होंने मुझे डांट कर चुप करवा दिया और कहने लगे, जब तुम टेलीफोन पर फर्क अमीन से बात कर रहे थे तो मैं भी रिसीवर से कान लगाकर सुन रहा था। तुमने बड़े शौक से पूछा था कि क्या ये बूढ़ा मर गया है? मैं अपनी बात की वजह करना चाहता था लेकिन वो कुछ सुनने को तैयार ना थे। 2-2.5 घंटे तक उन्होंने इस बात को तूल देकर बार बार ऐसी रट लगाई कि आखिरकार बिल्कुल निडाल होकर तकियों पर गए थे। हमने उनके डॉक्टर को बुलाया, उसने आकर इन कुछ गोलियां खिलाई और टीका लगाकर सुला दिया। बाद में मालूम हुआ कि गुलाम मोहम्मद ये कि चेहरे रात को 10 बजे लगाए बैठे थे, उनके जाती अमले के किसी मुलाजम से कोई कसूर सरजद हो गया था। 10 बजे से उन पर मुकदमा चल रहा था और सजा तजवीज़ हो रही थी। आकर तंग आकर आधी रात के करीब किसी ने यह तजवीज़ दी कि इस सारा के सेक्रेटरी साहब के सुपुर्द कर दिया जाए, वो पूरी इंक्वायरी करके अपनी रिपोर्ट गवर्नर जनरल के खिदमत में पेश करेंगे। इस मकसद के लिए मुझे बुलाया गया था। जब मैंने हाजिर हुआ तो असल मुकदमा खारिज हो गया और एक बिल्कुल नया बखेड़ा खड़ा हो गया। इस ज़माने में मिस्टर गुलाम मोहम्मद गगन इसी तरह तौर पर काम करता था। एक रोज़ दफ्तर पहुंचते ही काम मिला कि गवर्नर जनरल याद फरमा रहे हैं। मैं उनके बेडरूम में दाखिल हुआ तो फर्श पर एक फाइल पड़ी हुई थी नजर आई। मैंने सोचा कि किसी से बेख्याली में गिर गई होगी। मैंने उठाने के लिए झुका ही था कि गवर्नर जनरल ने अपना टाइम पीस तराक से मेरे सर पर दे मारा और गर्ज कर कहा, फाइल को हाथ ना लगाओ, टाइम पीस उठाकर यहाँ ले आओ। मैं टाइम पीस उठाकर इन वापस दिया तो उन्होंने टटोल कर इसका गौर जायजा लिया कि मेरे सर से टकरा कर इसका कुछ बिगड़ा तो नहीं। मेरे सर में इसकी ज़रब से गोमर सा पड़ गया था। मैंने किसी का दंश से कहा, टाइम पीस बड़ा नाजुक है और कीमती है, इससे पत्थर का काम लेना जायज़ नहीं। तुम्हारा सर भी तो कंक्रीट से बना है, मिस्टर गुलाम मोहम्मद ने मुस्करा कर कहा। खैर काली की इस गुफ्तगु के बाद उन्होंने मुझे मसहरी पर बिठा लिया और फर्श पर बड़ी फाइल का किस्सा सुनाया। बात यह हुई थी कल रात उन्होंने मिस बोरल को डिनर पर मधु किया था। वह हसबे ममूर अपनी बूढ़ी वालदा को अपने साथ लेकर आई थी। ये बात मिस्टर गुलाम मोहम्मद को पसंद ना थी। उनकी ख्वाहिश थी कि मिस बोरल डिनर पर तनहा आया करें, लेकिन मिस बोरल अक्सर उनकी इस आरजू को पूरा ना किया करती थी। कल रात के डिनर के दौरान मिस्टर गुलाम मोहम्मद ने मिस बोरल की वालदा के साथ बड़ी बेरुखी का बर्ताव किया था और कुछ नाजेबा कलमात भी कहे। मिस बोरल ने इस बात को बहुत बुरा मनाया। आज सुबह गवर्नर जनरल ने उसे एक फाइल के साथ कमरे में तलब किया था। वो मुंह फुलाए हुए आई। मिस्टर गुलाम मोहम्मद ने उसे हुक्म दिया कि वो सुबह सवेरे रोनी सूट बना लेकर इनके कमरे में ना आए बल्कि मुस्कुराते हुए उनसे मिले। मिस बोर इसी तरह मुंह फुलाए खड़ी थी। गवर्नर जनरल ने तहमकाना अंदाज में कई बार उसे मुस्कुराने का हुक्म दिया तो उसने गुस्से से फाइल जमीन पर दे मारी और रोती हुई कमरे से निकल गई। अब मिस्टर गुलाम मोहम्मद ने मेरे जिम्मे ये ड्यूटी सुपुर्द की कि मैं मिस बोर को समझा बुझाकर जहाँ वापस रहूँ। वो मुस्कुराती हुई कमरे में दाखिल हुआ और हंसी खुशी फर्श पर पड़ी हुई फाइल उठाकर गवर्नर जनरल के हजूर में पेश करे। मैं मिस बोरल के पास गया। वो गलबन इसी नवीयत की तलबी के इंतजार में बैठी थी। वो बड़ी देरक और गमसार तबीयत की लड़की थी और मिस्टर गुलाम मोहम्मद की मजदूरियों की वजह से उसे उनके साथ एक खास किस्म की हमदर्दी थी। मैंने इसे टाइम पीस समेत सारा वाक्य सुनाया तो वो मेरे साथ चलने पर आमादा हुई। गवर्नर जनरल के कमरे में दाखिल होते ही उसने अपनी मुस्कुराहटों का फुहारा छोड़ा और फर्श पर पड़ी हुई फाइल उठाकर इसे बसद अदब व एहतराम उनकी खिदमत में पेश की। मिस्टर गुलाम मोहम्मद का चेहरा दूध पीते बच्चे की तरह खिल उठा और उनके मुंह से दोनों कोनों से बेख्तियार लारें टपकने लगीं। फिर अचानक उनकी नज़र मुझ पर पड़ी। उनकी पिछानी पर बाल पड़कर रुकरा कर बोले, तुम यहाँ क्या कर रहे हो, तुम्हें यहाँ किसने बुलाया, फौरन मेरी नज़रों से दूर हो जाओ। मिस्टर गुलाम मोहम्मद ने कभी ये बात तस्लीम ना की थी कि फालिज की वजह से उनकी ज़ुबान में शदीद लकनत है और लोग इनकी बात समझने से कासर हैं। गर्बन वो इस खुशफहमी में मुबतला रहे कि उनकी बातों का मैार इतना बुलंद होता है कि कम से कम लोग इन्हें आसानी से समझ पाते हैं। या कभी कभी वो समझते थे कि दूसरे लोगों की समात में कोई फतूर है। एक रोज़ एक जॉइंट सेक्रेटरी अपने वजीर के हमारा गवर्नर जनरल के पास आया हुआ था। इस बेचारे की समझ में गवर्नर जनरल की कोई बात ना आ रही। तंग करके मिस्टर गुलाम मोहम्मद ने पूछा, कहा तुम बहरे हो, जान बिछाने की खातर। जॉइंट सेक्रेटरी ने माना बनाया, जी सर हाँ, आजकल मेरे कानों में बड़ी तकलीफ है। अब क्या था कि गवर्नर जनरल डिस्पेंसरी के कंपाउंडर को बुलवाया और वहीं बैठे बैठे बेचारे जॉइंट सेक्रेटरी के कानों में पिचकार हिलवा कर सफाई करवाते। एक बार ईद के मौके पर मिस्टर गुलाम मोहम्मद के साथ पर यह भूत सवार हो गया था कि कौम के नाम अपना काम खुद ब्रॉडकास्टिंग करेंगे। रेडियो पाकिस्तान के डायरेक्टर जनरल जैड ए बुखारी को यह तरकीब सूझी कि वो पैगाम रिकॉर्ड करके पहले गवर्नर जनरल को सुना दिया जाए। वो अकलमंद आदमी है, जो शराब खुद समझ जाएंगे कि उनकी आवाज़ इस काबिल नहीं है कि रेडियो पर ब्रॉडकास्ट की जाए। चुनाचा बुखारी साहब के सरकर्दी में बड़े अहतमाम से मिस्टर गुलाम मोहम्मद की तकरीर रिकॉर्ड की गई। इसके बाद बुखारी साहब ने बड़े अदब से पूछा, हजूर के आप अपनी तकरीर का रिकॉर्ड सुनना पसंद फरमाएंगे। ज़रूर, गवर्नर जनरल ने गर्म जोशी से जवाब दिया। अब जो रिकॉर्डिंग का टेप चला तो इसने घर घर खर खर घर घर गाँ गाँ के साथ लिपटी हुई ऐसी आवाज़ें बरामद होने लगी जैसे जैसे फटे हुए पाइप से बहुत सी गैस बियाकवत खारिज होने की कोशिश कर रही है। आधा टेप सुनकर मिस्टर गुलाम मोहम्मद आपे से बाहर हो गया और उन्होंने बुखारी साहब का टेटवा लिया कि ये रेडियो का कैसा अनाड़ी डायरेक्टर था जो एक तकरीर भी सही तौर पर रिकॉर्ड नहीं कर सकता। इस रोज़ हम लोगों ने बड़ी मुश्किल से बुखारी साहब को जनरल हाउस से सही सलामत बाहर निकाला और मिस्टर गुलाम मोहम्मद काफ़ी अर्से तक अपने मिलने वालों से उनकी नहली और अनाड़ीपन का रोना रोते रहे। कबीना के वजीर गैर मुल्की सफ़ीर और दूसरे मुलाकातें जब गवर्नर जनरल से मिलने आते थे तो इन्हें मिस्टर गुलाम मोहम्मद की गुफ्तगू समझने में बड़ी दुश्वारी पेश आती थी। ऐसे मौक़ों पर कोई ADC या मिस बोर या मैं मौके पर मौजूद आकर इनकी तर्जमानी के फ़रैज़ अदा किया करते थे। एक बार मिस्र के सदर जमाल अब्दुल नासर किसी दौरे पर जाते हुए एक रात के लिए कराची में रुके। इन्हीं गवर्नर जनरल हाउस में मेहमान ٹھہرایا گیا۔ رات کو ان کے اعزاز میں عشائیہ تھا۔ ڈنر سے پہلے دونوں صاحبان کچھ دیر کے لیے ایک دوسرے ملے تو ان کے درمیان انگریزی میں گفتگو ہونے لگی۔ بات چیت کا آغاز اس طرح ہوا: مسٹر غلام محمد، پچھلے سال میں بڑا شدید بیمار ہو گیا تھا، کچھ نہ سمجھنے بلکہ یہ قیاس کیا کہ رسم کے مطابق وہ ان کی خیریت دریافت کر رہے ہیں۔ یس ایکسیلنسی، گڈ، ویری گڈ۔ مسٹر غلام محمد، میں اتنا سخت بیمار ہو گیا تھا کہ مرنے کے قریب تھا۔ صدر ناصر، یس ایکسیلنسی، گڈ، ویری گڈ۔ اس مرحلے پر ہمارے عملے کا ایک آدمی وہاں پہنچ گیا اور اس نے ترجمانی کا فریضہ سنبھال کر منصور حال کو مزید پیچیدگی سے بچا لیا۔ اسی زمانے میں ترکی کے صدر جلال بیار نے بھی پاکستان کا دورہ کیا۔ وہ انگریزی بالکل نہ سمجھے تھے اور ان کا ذاتی ترجمان ہمیشہ ان کے ساتھ رہتا تھا۔ گورنر جنرل کے سرکاری ڈنر کے دوران ترجمان دونوں کے پیچھے کرسی پر بیٹھ گیا تاکہ مسٹر غلام محمد کی گفتگو کا ترجمہ ترکی میں اور جلال بیار کی باتوں کا ترجمہ انگریزی میں کرتا جائے۔ تھوڑی دیر کے بعد وہ پسینہ پسینہ شروع ہو گیا اور سر پکڑ کر وہاں سے غائب ہو گیا، کیونکہ مسٹر غلام محمد کی کوئی بات اس کی سمجھ میں نہ آ رہی تھی۔ میں نے اس سے دریافت کیا کہ میں اس کی کچھ مدد کروں۔ اس نے جواب دیا کہ صدر جلال بیار نے کہا ہے کہ جب وہ ترجمانی کے بغیر ہی صورتحال سے بخوبی نبٹ لیں گے۔ چنانچہ اس کے بعد کھانے کے دوران مسٹر غلام محمد مسلسل بولتے رہے اور ترکی کے صدر بھی کبھی مسکرا کر کبھی سر ہلا کر کبھی آنکھیں گبا کر ان باتوں کے جواب اشاروں ہی اشاروں میں دیتے رہے۔ کھانے کی میز پر دو سربراہان مملکت کے درمیان اس قدر طویل دو طرفہ مکالمہ اور کہیں نہیں ہوا ہوگا۔ ایک روز کراچی کی چند مشہور معروف شہریوں کی درخواست وصول ہوئی کہ اہلیان شہر کے نمائندوں کا ایک وفد گورنر جنرل ہاؤس میں ایک تقریب منعقد کر کے مسٹر غلام محمد کی خدمت میں محافظ قوم سیویئر آف دی نیشن کا خطاب پیش کرنا چاہتا ہے۔ میں نے اس پر ایک لمبا چوڑا نوٹ لکھا کہ یہ لوگ خوش آمدید ٹٹو چڑھتے سورج کی پوجا کرنا ان کا شیوا ہے۔ ایسی تقریبات سے ان کا مقصد صرف یہ ہے کہ وہ ارباب حکومت کا قرب حاصل کر کے اپنا علو سیدھا کریں۔ یہ لوگ اپنی ذات کے سوا کسی اور کی نمائندگی نہیں کرتے اور ان کی طرف سے گورنر جنرل کو قومی خطاب دیا جانا بڑی مضحکہ خیز بات ہے۔ لہذا میں نے مشورہ دیا کہ اس درخواست کو بغیر کسی ہچکچاہٹ کے رد کر دیا جائے۔ میرا نوٹ پڑھ کر مسٹر غلام محمد سیخ پہ آ گئے۔ انہوں نے میرا نوٹ تو پھاڑ کے ٹکڑے ٹکڑے کر دیا اور ہاتھ دھو کر میرے پیچھے پڑ گئے کہ ساری قوم تو قدر شناسی کے طور پر ان کے سر پر تاج عظمت کا تاج رکھنا چاہتی اور میں اس منصوبے کو سبتوز کرنے کے لیے بےقرار ہوں۔ انہوں نے حکم دیا کہ میں اس معاملے کے ساتھ مزید کوئی سروکار نہ لوں اور اس خط کا جواب انہوں نے میرے ڈپٹی سیکرٹری سے تحریر کروا کر دیا کہ وہ لوگ بڑی خوشی سے تشریف لائیں اور قوم کی جانب سے سیویئر آف دی نیشن کا خطاب مسٹر غلام محمد کو مرحمت فرمائیں۔ گورنر اس اعزاز کو قبول فرمانے کے لیے باخوشی تیار ہیں۔ اس مقصد کے لیے جو تقریب منعقد ہوئی وہ اسی نوعیت کی تھی جیسے چھوٹے چھوٹے بچے جھوٹ موٹ گڑیا گڈے کی شادی رچاتے ہیں۔ ایک کشادہ برآمدے میں کلین بچھائے گئے، ان پر کرسیاں اور صوفے کراچی کے 25-30 جگداری خوش آمدی ان پر ادب سے بیٹھ گئے۔ مسٹر غلام محمد کالی شیروانی اور جناح کیپ کمرے میں نمودار ہوئے اور عاجزی سے مسکین کی صورت بنا کر ایک کرسی پر برا جمان ہو گئے۔ ایک صاحب سنہری چوکٹھے میں فریم کیا ہوا کوئی 1.5 فٹ لمبا توصیفی ایڈریس پڑھے اور مبالغے کے جملے اذناف کو کام میں لا کر غلام محمد کو پاکستانی قوم کا نجات دہندہ ثابت کیا۔ جواب میں گورنر جنرل نے جذبات سے مغلوب ہو کر کچھ بھائی اور بڑھائی آواز میں اپنے اس عزم کا اعلان کیا کہ وہ زندگی کی آخری سانس تک اپنے وطن عزیز اور قوم کی طرح بے لوس خدمت سر انجام دیتے رہیں گے۔ حاضرین نے تالیاں بجائیں اور قوم نجات ہندہ قوم کے نعرے لگائے۔ اس کے بعد صاحب نے چائے کے ساتھ کیک، پیسٹری اور سموسے کھائے اور اس کارروائی کے بعد وہ محفل برخاست ہو گئی جس میں جھوٹ، چاپلوسی اور خوش آمد کی ملمہ سازی اتنی نمایاں تھی کہ دیکھ کے گھن آتی تھی اور اطراف محسوس تھا۔ اگر خوش آمدیوں کی صحبت میسر آنا خوش قسمتی ہے تو اس باب میں مسٹر غلام محمد واقع خوش قسمت تھے۔ قریب ترین اور عزیز ترین دوستوں میں سے ایک ایسا بھی کوئی بھی ایک ایسا نہ تھا جو گورنر جنرل کے زمانے میں ان کے کھلے بندوں شرم تک خوش آمد نہ کرتا ہو۔ ایک بار وہ اپنے 2-3 دوستوں کو ساتھ لے کر کار میں ہوا خوری کے لیے نکلے، مجھے سیٹ پر بٹھا لیا۔ ان دنوں کراچی میں غالباً پہلی 8-10 منزلہ عمارت قمر ہاؤس کے نام سے تعمیر ہو رہی تھی۔ جب ہم اس کے قریب سے گزرے تو مسٹر غلام محمد نے پوچھا کہ اتنی بڑی بلڈنگ کون بنوا رہا ہے؟ ان کے دوست نے فوراً ادب سے سر جھکا کر کہا، حضور کے اقبال سے بن رہی ہے، ایک مسجد سے کچھ لوگ نماز پڑھ کر باہر نکل رہے تھے۔ دوسرے دوست نے گورنر جنرل کے بجائے ان کی طرف منتف کروائی اور کہا کہ حضور کے اقبال سے آج کل مسجدیں خوب آباد ہیں، اتنے نمازی پہلے کبھی دیکھنے میں نہیں آئے، یہ سب آپ کی برکت ہے۔ اس برکت کا نزول 27 یا 28 برس بعد آج تک جاری ہے۔ ایک روز مسٹر غلام محمد نموریہ میں مبتلا تھے، ان کے ایک عزیز دوست میرے پاس بکرے ذبح کرنے کی چھری لے کر آئی۔ چھری چاندی کی تشتری میں رکھی دھری ہوئی تھی اور اوپر ایک سبز ریشمی رومال ڈالا ہوا تھا۔ انہوں نے کہا تھا میں اس چھری پر مسٹر غلام محمد کا ہاتھ پھرا لاؤں کیونکہ وہ اس سے چند بکرے ذبح کر کے ان کی صحت اور سلامتی کے لیے صدقہ دینا چاہتے ہیں۔ میں نے مسٹر غلام محمد کو یہ بات بتائی تو انہوں نے بڑے پیار سے چھری پر اپنے دونوں ہاتھ کئی بار پھیر دیے۔ اس کے بعد میں نے کہا کہ اگر آپ اجازت دیں تو صاحب کے ساتھ اپنا ڈپٹی سیکرٹری بھی بھیجنا چاہتا ہوں تاکہ صدقے کی رسم چھری پر ہاتھ پھیرنے تک محدود نہ رہے بلکہ بکرے بھی ضرور ذبح ہوں۔ یہ بات سن کر مسٹر غلام محمد کی آنکھوں میں تیز تیز چمک آئی اور انہوں نے زندگی میں پہلی بار مجھے شاباش دے کر کہا ہاں ہاں ضرور بھیجنا، بعد میں مجھے رپورٹ بھی دینا۔ واپس آ کر جب میں نے ان صاحب کو بتایا کہ مسٹر غلام محمد کی خواہش ہے کہ صدقے کے وقت ان کا ڈپٹی سیکرٹری ان کی نمائندگی کرتے تو ان کے منہ کا بن گیا اور بڑے بد مزہ ہو کر میرے کمرے سے نکلے۔ خوش آمد کی کینچی عقل و فہم کے پار کاٹ کر انسان کے ذہن کو آزادی پرواز سے محروم کر دیتی ہے۔ خوش آمدیوں میں گھرا ہوا انسان شیرے کے اقوام میں پھنسی ہوئی مکھی کی طرح بے بس اور معذور ہوتا ہے، رفتہ رفتہ اس کو اپنے معطل ہو جاتے ہیں اور وہ وہی کچھ دیکھتا سنتا بولتا سونگتا اور محسوس کرتا ہے جو خوش آمدی کیڑے کو کون کی گھس کر اس کے وجود میں پلتے رہتے ہیں۔ جس سربراہ مملکت کی کرسی کو خوش آمد کی دیمنگ لگ جائے وہ پائیدار رہتی ہے، اس کے فیصلے ناقص ہوتے ہیں اور اس کی رائے دوسروں کے قبضے میں چلی جاتی ہے۔ اگر سربراہ مملکت غلام محمد کی طرح جسمانی طور پر بھی مفلوج اور خوش ہو تو خوش آمدیوں کے دوش پر سوار ہو کے سارے ملک کو خطرے کی تلوار پر لٹکائے رکھتا ہے۔ پرائم منسٹر، وزراء، کمانڈر ان چیف اور دوسرے دیگر اعلی حکام میں کوئی ایسا مائی کا لال نہ تھا جو مسٹر غلام محمد کے روبرو کسی بات پر ایک بھی اختلاف رائے کا اظہار کرتا، وہ سب انتہا میں ہاں ملاتے تھے۔ ان کے منہ پر جیس زوری کا ڈرامہ کرتے تھے لیکن ان کے پیٹ پیچھے سب ان کا مذاق اڑاتے تھے اور ان کے حکام کو یا تو بالکل نظر انداز کر دیتے تھے یا اس کے مطابق توڑ مروڑ کر عملی جامعہ بناتے تھے۔ کاروبار حکومت کی ہر سطح پر ذاتی پسند اور ناپسند اور شخصی کا دور دورہ تھا اور مرکز گریز عناصر کو من مانی کاروائیاں کرنے کی کھلی چھٹی تھی۔ خاص طور پر جو لاوا پاکستان میں پکنا شروع ہو گیا تھا اس کی طرف توجہ دینے کی کسی کو فرصت نہ تھی۔ 1954 کے انتخابات نے پاکستان میں سیاست کو ایک نئے رخ اور ایک نئی توانائی کو جنم دیا تھا۔ اس کے مقابلے میں گورنر جنرل نے مرکز لیول کا جو کھیل رچا رکھا تھا اس کی حیثیت پرانے وسطی کے رنگ میں رنگے ہوئے کسی رجواڑے سے مختلف نہ تھی۔ لانا بھاشانی نے گاگ ماری کے جلسہ عام میں مغربی پاکستان کو السلام علیکم کی دھمکی سنا کر ایک خطرناک تندما رجحان کو زبان دے دی۔ مسٹر غلام محمد کی صدارت میں نت روز مرکز کی بنا کے اجلاس ہوتے تھے لیکن ایسا اجلاس کبھی بھی نہ ہوا تھا جس میں مسجد کی پاکستان کی نئی صورتحال کا سنجیدگی کے ساتھ سیاسی تجزیہ کیا گیا ہو۔ کابینہ کا اجتماعی ذہن نوکر شاہی کی لکیر کا فقیر تھا، وہ مشرق کی پاکستان میں ابھرتی ہوئی نئی سیاست کا جواب دینے کی حلیت نہ رکھتے تھے۔ ان کے ہاتھ میں تو وہی فرسودہ نو آبادیاتی فارمولہ تھا کہ اگر صوبائی حکومتیں نہ رہیں تو اسے برطرف کر کے صوبے میں گورنر راج نافذ کر دیا جائے۔ آئین ساز اسمبلی کا سپیکر مولوی تمیز الدین نے اسمبلی کی برطرفی کو قبول نہ کیا اور گورنر جنرل کے ہنگامی حالات کے خلاف سندھ ہائی کورٹ میں رائٹ دائر کر رکھی تھی۔ سندھ ہائی کورٹ نے فیصلہ دیا کہ گورنر جنرل کو اسمبلی برطرف کرنے کا کوئی اختیار نہ تھا۔ حکومت نے اس فیصلے کے خلاف فیڈرل کورٹ میں اپیل دائر کر دی۔ فیڈرل کورٹ نے اسمبلی برطرف کرنے میں گورنر جنرل کے فیصلے کو برقرار رکھا۔ اس کے بعد ایک طویل قانونی کشمکش کا آغاز ہوا جس کے دوران میں گورنر جنرل نے ایک ایمرجنسی پاورز آرڈیننس جاری کر کے کئی نئے اختیارات اپنے قبضے میں لے لیے۔ ان میں ایک تو مغربی پاکستان میں ون یونٹ قائم کرنے کا اختیار تھا، دوسرا اختیار یہ تھا کہ آئین سازی کے متعلق گورنر جنرل ہر قسم کے انتظامات کرنے کے مجاز ہوگا۔ دراصل مسٹر غلام محمد کا ارادہ یہ تھا کہ وہ آئین ساز اسمبلی کی جگہ اپنی مرضی کے کچھ لوگوں کو نامزد کر کے کانسٹیٹیوٹ کنونشن قائم کریں اور اس سے آئین سازی کا کام لیں۔ یہ اختیار اسی ادارے کو عملی جامعہ پہنانے کے لیے حاصل کیا گیا تھا۔ اپنے ان اقدامات کے لیے قانونی آڑ حاصل کرنے کی نیت سے گورنر جنرل نے فیڈرل کورٹ کو ایک ریفرنس پیش کی کہ وہ اسمبلی کی برطرفی سے پیدا ہونے والی صورتحال کا جائزہ لے کر اس کے عوامل و عواقب کے متعلق انہیں اپنا مشورہ دے۔ مولوی تمیز الدین کیس، یوسف پٹیل کیس اور گورنر جنرل کے ریفرنس کے طور پر نتیجے کے طور پر فیڈرل کورٹ نے جو فیصلے دیے تھے وہ پاکستان کی تاریخ میں بڑی حمیت کے حمل ہے۔ اول، اسمبلی کو برطرف کرنے کے لیے گورنر جنرل کا اختیار تسلیم کر لیا گیا۔ دوم، گورنر جنرل کا یہ اختیار تسلیم نہ کیا گیا کہ وہ نامزد لوگوں کا کنونشن قائم کر کے آئین سازی کا کام ان کے سپرد کر دے، بلکہ عدالت نے اسے مشورہ دیا کہ وہ فوراً برطرف شدہ اسمبلی کی جگہ اسی طرز کی نئی اسمبلی قائم کرنے کے لیے انتخابات منعقد کرائے. سوئم بہت سے ایسے قوانین تھے جو پچھلی اسمبلی کی طرف سے ابھی باضابطہ طور پر نافذ نہ ہوئے تھے. اسمبلی کی برطرفی کے بعد گورنر جنرل نے ایک آرڈیننس کے ذریعے ان کی تصدیق کر دی. فیڈرل کورٹ نے کہا کہ عبوری دور تک یہ تصدیق کام آ سکتی ہے, لیکن جب نئی اسمبلیاں قائم ہوں تو ان قوانین کی باضابطہ منظوری دے. ان فیصلوں کے پیچھے نظریہ ضرورت کی روح کار فرما تھی. ریفرنس کیس میں چیف جسٹس نے خود لکھا ہے, ہم ایک خندق کے کنارے آ پہنچے ہیں جہاں ہمارے سامنے صرف تین رستے ہیں. جس راہ سے ہم اب تک آئے ہیں اسی راہ پر واپس مڑ جائیں. نمبر دو, خندق پر ایک قانونی پل تعمیر کر کے اسے عبور کر لیں. نمبر تین, خندق چھلانگ کر تباہی کا شکار ہو جائیں. فیڈرل کورٹ نے مسٹر غلام محمد کی کھودی ہوئی اس خندق پر جو قانونی پل تعمیر کیا تھا وہ لا آف نیسیسٹی, وقت کی ضرورت کے ستون پر کھڑا کیا گیا. قانون کی یہ شاخ ہمارے امور سلطنت میں پہلی بار 1955 میں داخل ہوئی اور دور 20-25 برس میں ہر پھول کا اتنا تنو من درخت بن گیا کہ جس کے سائے کے نیچے دب کر بہت سے قوانین کی باڑ ماری گئی. جس زمانے میں یہ ریفرنس فیڈرل کورٹ کے زیر غور تھا, اس میں نے دیکھا کہ میرا ڈپٹی سیکرٹری فرق امین ہر دوسرے روز مجھے بتائے بغیر لاہور آ جا رہا ہے. ایک روز میں نے اسے ڈانٹا کہ میری اجازت کے بعد وہ اتنی بار لاہور کیوں جاتا آتا ہے. اس نے صاحب کو اسے کام لے کر مجھے بتایا کہ وہ گورنر جنرل کا کوئی خفیہ پیغام کوڈز ورڈز کی صورت میں چیف جسٹس مسٹر منیر کے پاس لے کر جاتا ہے اور وہاں سے اس سے اسی طرح کا کوڈ الفاظ میں جسٹس کا پیغام گورنر جنرل کو لا کر دیتا ہے. فرخ امین نے مزید بتایا کہ غلام محمد صاحب کا تاکیدی حکم تھا کہ کسی کو ہرگز نہ بتائے. مجھے معلوم نہیں کہ گورنر جنرل اور فیڈرل چیف جسٹس کے مبین اس خفیہ پیغام رسانی کس نوعیت کی تھی, اور نہ یہ وسوس سے ہی کہا جا سکتا تھا اس باہمی خفیہ پیغام رسانی نے فیڈرل کورٹ کے فیصلے پر اثر بھی لایا تھا یا نہیں. البتہ اس میں کوئی شبہ نہیں کہ ایسے مواقع پر مملکت کے سربراہ اور عدلیہ کے سربراہ کا آپس میں رابطہ قائم کرنا دونوں کو زیب نہیں دیتا. خدا خدا کر کے مسٹر غلام محمد نے کسی قدر بیزاری سے فیڈرل کورٹ کا مشورہ تسلیم کر لیا اور ایک آرڈیننس کے تحت آئین ساز اسمبلی قائم کرنے کا فیصلہ ہو گیا. جس روز آرڈیننس تیار ہو رہا تھا مسٹر غلام محمد نے مجھے حکم دیا کہ کاغذات مکمل ہو کر آ جائیں تو میں فوراً پر دستخط کر دوں گا. اگر وہ سوئے بھی ہوئے تب بھی اٹھ کر دستخط کر لیے جائیں گے. میں اپنے دفتر میں بیٹھا انتظار کرتا رہا. سارے کاغذ آدھی رات کے قریب کمرے میں نیند لے کر مسٹر غلام محمد کے بیڈ روم میں گیا. وہ اپنے بستر پر گہری نیند سوئے ہوئے تھے. ان کی قوت ارادی کا ڈائنمو بند تھا اور ان کا جسم بسیدہ ہڈیوں کے ڈھانچے کی طرح پلنگ پر بکھرا ہوا تھا, جیسے نے اپنے مردے کو اگل کر باہر پھینک جیسے قبر نے اپنے مردے کو اگل کر باہر پھینک دیا ہو. میں نے ان کے ذاتی ملازم کی مدد سے بڑی مشکل کے ساتھ ان کو بیداری کی لہر ان کے تن بدن میں اس طرح رک رک کر ٹھہر ٹھہر کر داخل ہوئی جیسے بہت سی چونٹیاں روئی کے ٹکڑے کو گھسیٹ گھسیٹ کر دیوار پر چڑھتی ہیں اور وہ بار بار ان کی گرفت سے پھسل پھسل کر نیچے گرتا رہتا ہے.